यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संविधान सभा अध्यक्ष सुभाष चन्द्र नेमवाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्री परिषदको निर्णय। अन्त्येष्टिका दिन भोलि सार्वजनिक विदा दिइने। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताहरूद्वारा दिवंगत नेता नेमवाङप्रति श्रद्धांजली अर्पण। नेपाली उत्पादनको बजारीकरण र श्रमिकहरूको हित प्रवर्धनमा नेपाली राजदूतहरूको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री प्रचण्डको विश्वास। र डेनियल आँधीपछि आएको भीषण वर्षा र बाढ़ीका कारण लिबियामा 2300 बढ़ी मानिसको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुभाष चन्द्र नेमवाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको आकस्मिक बैठकले नेपालको संविधान निर्माण र लोकतान्त्रिक गणतन्त्र स्थापनामा उहाँले खेल्नु भएको भूमिकाप्रति सम्मान व्यक्त गर्दै पूर्व सभामुख नेमवाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो।
संविधान सभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधि सभा सदस्य श्री सुभाष चन्द्र नेमवाङको 71 वर्षको उमेरमा असामयिक निधन भएकोमा नेपाल सरकार गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धांजलि व्यक्त गर्दछ। यस दुखद घड़ीमा शोक सन्तप्त परिवारजन र शुभेच्छुक प्रति नेपाल सरकार हार्दिक समवेदना प्रकट गर्दछ। नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि उहाँले निर्वाह गर्नुभएको भूमिका र नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उहाँले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै स्वर्गीय नेमवाङको निष्ठा र त्यागलाई सबैले आत्मसात गर्न सक्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको रहेको छ। दिवंगत सुभाष चन्द्र नेमवाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको छ र उहाँको निधनमा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक विदा दिने र उक्त दिन नेपालभरका सरकारी कार्यालयहरू विदेशी स्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने भन्ने निर्णय पनि भएको छ।
सरकारले पूर्व सभामुख नेमवाङको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने र अन्त्येष्टिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। एमाले नेता नेमवाङको 71 वर्षको उमेरमा हिजो निधन भएको थियो। नेकपा एमाले पार्टीका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुभाष चन्द्र नेमवाङको अन्तिम संस्कार भोलि बिहिबार बिहान 11 बजे गरिने निर्णय गरेको छ। एमाले स्वर्गीय नेमवाङको पार्थिव शरीर आज दिउँसोसम्म पार्टी कार्यालयमा राखिने र त्यसपछि भोलि बिहानसम्म उहाँको घरमा राखिने जनाएको छ। संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुभाष चन्द्र नेमवाङको निधनको शोकमा सरकारले भोलि बिहिबार सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले हिजो साँझ सूचना जारी गर्नुभई भोलि नेपालभरका सबै सरकारी कार्यालय विदेश स्थित नेपाली दूतावास र नियोगमा विदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको जानकारी दिनुभएको छ। संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख तथा एमाले उपाध्यक्ष सुभाष चन्द्र नेमवाङको पार्थिव शरीरमा विभिन्न दलका शीर्ष नेताहरूले हिजो पार्टी कार्यालय च्यासलमा पुगेर अन्तिम श्रद्धांजलि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा अध्यक्ष दिवंगत नेमवाङलाई पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धांजलि व्यक्त गर्नुभयो। त्यस्तै सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राणाले दिवंगत नेता नेमवाङलाई श्रद्धांजलि दिनुभयो। त्यसैगरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई, उप प्रधानमन्त्री, मन्त्रीहरू लगायतले पार्टी कार्यालय पुगेर नेता नेमवाङप्रति अन्तिम श्रद्धांजलि दिनुभयो। पार्टी केन्द्रीय कार्यालयमा कपा महासचिव नेत्र विक्रम चन्द विप्लव, राप्रपा नेता पशुपति शमशेर जौरा लगायतले अन्तिम श्रद्धांजलि व्यक्त गर्नुभयो। एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले उपाध्यक्ष समेत रहनुभएका दिवंगत नेता नेमवाङको पार्थिव शरीरमा पार्टीको झण्डा उड़ाएर श्रद्धांजलि व्यक्त गर्नुभयो। नेमवाङप्रति श्रद्धांजलि अर्पण गर्न पार्टी कार्यालय च्यासलमा विभिन्न दलका नेता तथा कार्यकर्ताहरूको घुइँचो लागेको थियो। नेकपा एमाले उपाध्यक्ष सुभाष चन्द्र नेमवाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ। ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा हिजो बसेको आकस्मिक सचिवालयको बैठकले तीन दिनसम्म देशका सबै पार्टी कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप गेवालीले जानकारी दिनुभयो। सचिवालय बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालयहरू र इलाम जिल्लास्थित कार्यालयमा शोक पुस्तिका राख्ने, पार्टीका औपचारिक कार्यक्रमहरू तीन दिनसम्म स्थगित गर्ने, असोज दुई गते स्वर्गीय नेमवाङको सम्मानमा विशेष श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरेको उपमहासचिव गेवालीले जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो एक शोक वक्तव्य जारी गर्नुहुँदै संविधान सभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुभाष चन्द्र नेमवाङको निधनले मुलुक र मुलुकको राजनीति क्षेत्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले संसदले एक अनुभवी, असल, देशभक्त र इमान्दार नेता गुमाएको भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरूले निडर, इमान्दार, व्यवस्था परिवर्तन र विधिको शासन स्थापनामा संघर्ष पूर्ण रूपमा होमिनुभएका नेता नेमवाङको निधनले स्तब्ध भएको भन्दै वक्तव्य मार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। जनता समाजवादी पार्टी जसपाले संविधानसभाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सुभाष चन्द्र नेमवाङको निधनप्रति दुःख व्यक्त गरेको छ। पञ्चायत विरूद्धको आन्दोलनदेखि ऐतिहासिक जनआन्दोलनसम्म मुलुकमा भएका परिवर्तनकारी संघर्षमा अग्रणी भूमिका निर्वाह गर्नुभएका स्वर्गीय नेमवाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। जनमत पार्टीले संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुभाष नेमवाङको निधनप्रति हिजो विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको छ। संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुभाष चन्द्र नेमवाङको निधनपछि आजका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक भोलिका लागि सारिएको छ। संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गर्नुभई स्थगित भएको बैठक सभामुखले नेता नेमवाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि भोलि 28 गते बिहिबार दिउँसो 3 बजेका लागि तोक्नु भएको जनाउनु भएको छ। प्रतिनिधि सभाको संसदीय सुनवाई समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका बैठकहरू पनि स्थगित गरिएका छन्। नेपाली कांग्रेसले बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको जनाएको छ। संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुभाष चन्द्र नेमवाङको निधनका कारण महोत्सवका बाँकी सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशस्थित नेपाली राजदूतहरूलाई नेपाली श्रमिक र कामदारहरूको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ। श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधान सम्बन्धी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको दुई दिने अन्तर्क्रियाका क्रममा प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपाली कामदारहरूले झेल्नु परेका समस्याबारे ध्यानाकर्षण गराउँदै श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई निर्देशन दिनुभयो। सरकारले पहिलो पटक विदेशस्थित नेपाली दूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारहरूले भोग्नु परेका समस्या र कठिनाईबारे छलफल गरेको हो। छलफलमा राजदूतहरूको कामको प्रतिवेदन प्रस्तुत गरिनुका साथै आगामी कार्ययोजना निर्माणका सम्बन्धमा पनि छलफल गरिएको थियो। अन्तर्क्रियामा प्रधानमन्त्री प्रचण्डले मुलुकको समृद्धिका लागि श्रम क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्नुहुँदै आर्थिक कूटनीतिलाई ध्यानमा राखी बाह्य लगानी अभिवृद्धि तथा नेपाली उत्पादनको बजारीकरणमा समेत राजदूतहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले नेपालमा पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि पर्याप्त लाभ लिन नसकिएको उल्लेख गर्नुहुँदै विदेशी पर्यटकको आगमन वृद्धिका लागि राजदूतहरूको थप सक्रियता आवश्यक रहेको बताउनुभयो। आन्तरिक रोजगारीमा देखा परेको अप्ठ्यारो अवस्थामा वैदेशिक रोजगारीले मुलुकको भुक्तानी सन्तुलनमा सहयोग गर्नुका साथै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र मित्रतामा समेत सहयोग पुर्याएको प्रधानमन्त्रीले धारणा राख्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण तथा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागिताका लागि परराष्ट्र मन्त्री एनपी साउद हिजो अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ। मन्त्री साउद संयुक्त राष्ट्रसंघीय शान्ति निर्माण आयोगले न्यूयोर्कमा आयोजना गर्न लागेको शान्ति निर्माणमा शिक्षा क्षेत्रको भूमिकाको कार्यक्रममा पनि सहभागी हुनुहुनेछ। उक्त कार्यक्रमपछि मन्त्री साउद प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनुहुने सूची रहेको छ। प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन भदौ 30 गते अमेरिकातर्फ प्रस्थान गर्नुहुनेछ। महासभाको 78 सभालाई प्रधानमन्त्री प्रचण्डले असोज 4 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले हङकङबाट ल्याइएको झण्डै 61 किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ। अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ। संगठित अपराधको मुद्दामा अनुसन्धान भइरहेकोमा यसै महिनाको 31 गते 60 दिन पुग्ने भएकाले सो अवधिसम्म मुद्दा अदालतमा पुग्नै पर्ने भएकाले मुद्दा पुर्याउन लागि नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो। प्रतिवेदन लेखन लगभग सकिएको र केही प्राविधिक काम मात्रै बाँकी रहेको सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले हिजो जानकारी दिनुभयो। सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले 31 जनालाई पक्राउ गरेकोमा 30 जना प्रहरी हिरासतमा रहेका छन्। पक्राउ परेकामा पञ्चार कार्यालयका कर्मचारी सहित नेपाल, भारत र चीनिया नागरिक छन्। भन्सार छली लुकाई छिपाई ल्याइएको 960 ग्राम तौलको अवैध सुन बरामद भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले 3 जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा काभ्रेको खानीखोला गाउँपालिका 3 घर भई पनौती नगरपालिका 5 बस्ने 28 वर्षीय बाबुलाल दोङ, काभ्रेको रोशी गाउँपालिका 3 घट्टेखोला बस्ने 33 वर्षीय जगत लामा र काभ्रेको महाभारत गाउँपालिका 3 सानो पोखरा घर भई बनेपा बस्ने 36 वर्षीय मिङमा दुर्जे स्याङतान रहेको केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिनुभयो। हिमालय एयरलाइन्सबाट दुबईदेखि आएका बाबुलाल दोङका साथबाट हिजो उक्त सुन बरामद गरिएको प्रहरीले जनाएको छ। धनकुटाको हिलेमा निर्माण गरिएको भण्डारगृह वेयर हाउस सञ्चालनमा नआउँदा किसान र उपभोक्ता मारमा परेका छन्। संवाददाता ईश्वर थापाको यो रिपोर्ट।
डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नति नेपाल कार्यक्रम र उद्योग वाणिज्य संघ धनकुटा तथा नेपाल अलैची व्यवसाय महासंघ धनकुटाको संयुक्त लगानीमा धनकुटाको हिले स्थित टिमुरेमा उच्च क्षमताको वायर हाउस निर्माण गरिएको हो। वायर हाउस निर्माणसँगै कोशी पहाड़मा उत्पादित अलैची लगायत तरकारी फलफूल र जड़ीबुटी भण्डारण गर्न सहज हुने भन्दै स्थानीय उत्साहित भएका थिए। तर वायर हाउस प्रयोगमा नआउँदा कृषिजन्य वस्तु भण्डारण गरी बेमौसममा बिक्री गर्न नपाएको स्थानीय कृषक मानबहादुर तामाङले गुनासो गर्नुभयो।
गाउँलेहरूले सबैले नै अब बस्तीहरूले चाहिँ चलेदेखिन् सब्जीहरू चाहिँ यसो अलिकति राख्नु हुन्थ्यो त्यो भन्ने सोचै थियो, चल्नु त चल्छ भनिरहेको छ, यो बनेको त 4 वर्ष जति भइसक्यो र पनि अहिले चलेको छैन।
वायर हाउस सञ्चालनका लागि सेयर मार्फत गरिने बताइए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन। यहाँ उत्पादित वस्तु भण्डारण स्थलको अभाव भएकाले निर्माण गरिएको वायर हाउस सञ्चालन नहुँदा अवस्था जिउका त्यौँ रहेको छ। वायर हाउसमा जेनेरेटर, ह्युमिनिटी फायर, डी इम्युनिटी फायर लगायतका प्रविधि जडान गरिए पनि प्रयोग नहुँदा काम नलाग्ने अवस्थामा पुग्न लागेका छन्। वायर हाउस सञ्चालनका लागि आफूहरूले प्रयास र प्रयत्न गरिरहेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले बताउनुभयो।
वायर हाउसमा केही निर्माण कार्यहरू बाँकी रहेको हुनाले त्यो सञ्चालनमा रोकिएको छ। विशेष गरी हामी कार्य सक्ने आइसकेपछि त्यसलाई सञ्चालन गर्ने हामीले प्रयत्न र प्रयासहरू गरिरहेका छौँ।
सिजनमा मूल्य नपाउने लामो समयसम्म सुरक्षित राख्न नसक्ने किन्ने समस्या रहेको यस क्षेत्रमा वायर हाउस सञ्चालन नहुँदा समस्या उस्तै रहेको छ। यसकारण यस्ता प्रकारका वायर हाउस निर्माण मात्र होइन सञ्चालनमा ल्याउन आवश्यक छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
मधेस प्रदेश सभा सदस्य एवं जनता समाजवादी पार्टीकी नेत्री बिन्दु कुमारी यादवको पाठेघरको मुखको क्यान्सरका कारण हिजो निधन भएको छ। समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्य बिन्दु यादवको हिजो निधन भएको उहाँको परिवारले जनाएको छ। हिजो साँझ नै उहाँको जनकपुर धामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिएको छ। जनता समाजवादी पार्टीले एक विज्ञप्ति जारी गर्दै पार्टीकी केन्द्रीय सदस्य समेत रहनुभएकी नेत्री यादवको निधनमा गहिरो दुःख व्यक्त गरेको छ। साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको अन्त्येष्टि गरिएको छ। निमोनियाका कारण ललितपुरको ग्वारको स्थित बीएनबी अस्पतालमा उपचारका क्रममा हिजो बिहान निधन हुनुभएका पराजुलीको हिजो साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। पराजुलीका जन्तर मन्तर, अघोरी, कोटेश्वरको केटु, शुक्रराज शास्त्रीको चस्मा, अनायिका, सपनामा माक्स, जाडोमा भोक, भ्रष्ट सम्वेदना, विकल्प, यात्रा लगायतका कृति प्रकाशित छन्। स्वर्गीय पराजुलीले पत्रकारका रूपमा विभिन्न राष्ट्रिय दैनिक तथा अनलाइनहरूमा काम गर्नुभएको थियो। उपराष्ट्रपति रामसाय प्रसाद यादवले नेपालीको भविष्य सूचना प्रविधिको विकाससँग जोड़िएको बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले समावेशी र सिपमूलक शिक्षा मार्फत स्वदेशमै युवालाई आकर्षित गर्न आवश्यक रहेकोमा जोड़ दिनुभयो। पछिल्लो समय युवा विदेशी नै क्रम तीव्र भएकोतर्फ चिन्ता व्यक्त गर्नुहुँदै उहाँले स्वदेशमै भविष्य नदेखेर पलायन हुनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि राज्य मन्त्री प्रमिला कुमारीले शिक्षा प्रणालीलाई मुलुकमा सबैको समान पहुँचमा पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले अस्पताल व्यवस्थापनमा देखिएको व्यतिथि रोक्दै आफू अघि बढ़ने बताउनु भएको छ। चितवनमा हिजो पत्रकारहरूसँगको कुराकानीमा उहाँले अस्पतालहरूले व्यतिथि र विकृति सुधार गर्ने कुरामा आफूले कसैसँग पनि सम्झौता नगर्ने र अस्पतालहरूबाट उक्त काम हुनै पर्नेमा जोड़ दिनुभयो। दरबन्दी थप गर्ने विषयमा अर्थ मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले परिपत्र गरेको बताउनुहुँदै उहाँले अस्पतालहरूमा आवश्यक उपकरण र भौतिक संरचनाका लागि बजेटको अभाव भए पनि त्यसलाई आफूले व्यवस्थापन गर्ने बताउनुभयो। बागमती र गण्डकी प्रदेशसहित देशका विभिन्न भागमा अहिले सामान्य बदली रही कतिपय स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो र राति पनि आंशिकदेखि सामान्य बदली रही देशका विभिन्न भागमा वर्षा हुने विभागले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायल सरकारले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको दुर्लभ भाषण उपहार स्वरूप प्रदान गरेको छ। इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले हिजो राष्ट्रपति भवन शीतल निवासमा बीपी कोइरालाको भाषण उपहार स्वरूप हस्तान्तरण गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा सन् 1960 इजरायलसँग दौत्य सम्बन्ध नेपालले स्थापना गरेको थियो। सन् 1948 राज्यका रूपमा स्थापित इजरायलसँग बीपी कोइरालाले सिंगो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा स्वतन्त्र राष्ट्र स्वीकार गर्नुहुँदै दौत्य सम्बन्ध स्थापना गर्नुभएको थियो। दौत्य सम्बन्ध कायम भएपछि सन् 1960 15 अगस्तमा नेशनल कन्फरेन्स अन साइन्स इन द एडभान्समेन्टको प्रमुख अतिथिको हैसियतमा उद्घाटन गर्नुहुँदै उहाँले गर्नुभएको भाषण राष्ट्रपति पौडेललाई उपहार स्वरूप प्रदान गरेको राजदूत गोदेरले जानकारी दिनुभयो। उहाँले उक्त भाषण धेरै मेहनतका साथ खोजी गरी बीपी कोइरालाकै अनुयायी नेपालको राष्ट्रप्रमुख भएका बेला हस्तान्तरण गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो। बाँकेको जानकी गाउँपालिकामा मधेसी मुस्लिम किशोरीहरूलाई पढ़ाउन खोलिएको कन्या विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढ़ेको नेपालगंज संवाददाता नवीन गिरी बताउँछन्।
जानकी गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि पहिलो पटक छात्राहरूका लागि कन्या विद्यालय सञ्चालन गरेको हो। पालिकाले वडा नम्बर 3 मानपुरमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई कन्या विद्यालयका रूपमा परिणत गरी मधेसी र मुस्लिम समुदायका छात्राहरूका लागि मात्रै यो वर्षदेखि कक्षा 6 अध्यापन शुरू गरेको हो। विद्यालय सञ्चालनको पहिलो वर्ष नै छात्राहरूको आकर्षण बढ़ेको छ। नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयकी प्रधान अध्यापक मालती कुमारी शाही:
आकर्षण त सोचे भन्दा राम्रो छ। मधेसी समुदायमा कन्या स्कूल भनेको एकदम आकर्षणको स्रोत नै भएको छ अहिले यो विद्यालय चाहिँ। विद्यालयमा छात्राहरू मात्रै पढ्दा पनि यो स्कूलमा पहिलाको भन्दा अहिलेको संख्या बढ्दो स्थितिमा छ।
कन्या विद्यालय सञ्चालन भएपछि अभिभावकहरू पनि खुशी देखिन्छन्। छोरीहरूलाई घर धन्दामा मात्र सीमित गर्दै आएका जानकी गाउँपालिका क्षेत्रका समुदायले कन्या विद्यालय सञ्चालनमा आएसँगै आफैले छोरीहरूको भर्ना गरेका छन्। छोरीहरूले पढ्ने विद्यालयमा पढाउने शिक्षक पनि महिला नै रहेका कारण पनि अभिभावकहरू अझ बढी खुशी देखिन्छन्। अभिभावक सुनिता लोध:
कन्या विद्यालय खुलके तो बहुत अच्छा हुआ, काहे से बिटिया भी पढ़ सकत है, बिटियन के अरमान भी पूरा हो सकत है, आगे तक भी जा सकत है, बिटियन के लिए अच्छा हो सकत है।
गाउँपालिकाले आफ्नो एउटा विशेष प्रोजेक्टको रूपमा यो विद्यालय सञ्चालनमा ल्याएको बताएको छ। 2084 सालसम्ममा कक्षा 10 पुर्याउने लक्ष्य सहित शुरू गरिएको कन्या विद्यालय मधेसी र मुस्लिम समुदायका छोरीहरू शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले शुरू गरिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिमराज डाँगी:
सुरक्षित रूपमा भइरहेको रूपमा शुद्ध लैंगिक मैत्री विशेष गरी महिला मैत्री स्कूल स्थापना गर्ने गरी सञ्चालन रहेको छ। सबै महिला शिक्षिका नै हुनुहुन्छ र यसलाई गाउँपालिकाले आफ्नो एउटा प्रोजेक्टको रूपमा लगेको छ।
जानकी गाउँपालिकामा मधेसी तथा मुस्लिम समुदायको लागि कन्या विद्यालय नहुँदा छोरीहरूको उमेर बढ्दै गएपछि विद्यालय नपठाउने अवस्थाको अन्त्य गर्न कन्या विद्यालय सञ्चालन गरिएको हो। कन्या विद्यालय सञ्चालनपछि अभिभावक र छात्राहरू उत्साहित देखिन्छन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
अब केही अन्तर्राष्ट्रिय समाचार। लिबियामा आएको विनाशकारी बाढ़ीमा परि कम्तीमा 2300 जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। बाढ़ीमा परि सयौं मानिसहरू हराइरहेका छन्। उद्धार टोली सुनामी जस्तो बाढ़ीको पानीमा बगेका शव निकाल्न निरन्तर प्रयासमा रहेको अधिकारीहरूले उल्लेख गरेका छन्। 7000 भन्दा बढ़ी मानिसहरू घाइते भएका छन्। सुनामी जस्तो बाढ़ीका कारण सबैभन्दा बढ़ी डेर्ना शहर प्रभावित भएको छ। डेर्नाको दक्षिणमा रहेको बाँध भत्कँदा शहरको ठूलो भाग समुद्रमा डुबेको स्थानीयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। मृतकको संख्या अझै बढ़न सक्ने अनुमान गरिएको छ। लिबियाको राजनैतिक अवस्थाका कारण अन्तर्राष्ट्रिय सहयोग र उद्धार प्रयासमा बाधा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले विश्लेषण गरेका छन्। लिबिया लामो समयदेखि दुई प्रतिद्वन्दी सरकारहरूबीच विभाजितको अवस्थामा रहेको छ। अमेरिका सहितका विभिन्न देशले त्यहाँ सहयोग पठाएको र थप सहयोग पठाउन तयार रहेको प्रतिक्रिया दिएका छन्। संयुक्त राष्ट्रसंघले लिबियाको पछिल्लो घटना ठूलो अनुपातको विपत्ति हो भनेको छ। चीनको गुआङडुङ प्रान्तको माओमिङ शहर वरपर बाढ़ी र डुबानपछि त्यहाँ रहेका व्यावसायिक गोही फार्मबाट 75 भन्दा बढ़ी गोही भागेका स्थानीय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अब आर्थिक समाचार।
कोरियन कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन 216 मेगावाटको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको मंगलबार शिलान्यास भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले आयोजनाको बाँध लगायतका संरचना निर्माणको शिलान्यास गर्नुभएको हो। रसुवाको आमा छोदिङमो गाउँपालिका एक हाकुमा बाँध लगायतका संरचना र उत्तर गंगा गाउँपालिका एकमा भूमिगत विद्युत गृह लगायतका संरचना निर्माणाधीन अवस्थामा रहेका छन्। शिलान्यास समारोहमा मन्त्री बस्नेतले नेपालको जल विद्युत विकास मार्फत आर्थिक रूपमा समृद्धि हासिल गर्न यस क्षेत्रमा सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि वातावरण बनाइरहेको उल्लेख गर्नुभयो। मुख्य रूपमा हिउँदमा विद्युत माग पूरा गर्नका लागि नमूना आयोजनाका रूपमा तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने उल्लेख गर्दै जलविद्युत क्षेत्रमा लगानी बढ़ाउन स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई मन्त्री बस्नेतले आग्रह गर्नुभयो। समारोहमा आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ इस्ट पावरका सभापति एवं प्रमुख कार्यकारी अधिकृत हौ चुन किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक खपत बढ़ाई अतिरिक्त ऊर्जा छिमेकी देशमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नु आवश्यक भएको बताउनुभयो। आयोजना मुख्य निर्माण कार्य गत 2078 पुसदेखि शुरू गरिएको थियो। आयोजना निर्माणमा हाल करिब 1000 श्रमिकहरू परिचालित छन्। कुल अनुमानित लागत 64.73 करोड़ अमेरिकी डलर रहेको आयोजनामा 9 अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले 45.32 करोड़ अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन्। सरकारद्वारा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रतिवेदन मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष बुझाएको छ। कार्यदलले सहकारी क्षेत्रका समस्या पहिचान गरी समाधानको उपाय सहितको प्रतिवेदन सरकारलाई बुझाएको हो। सहकारीका बचतकर्ता पीड़ितहरूलाई तत्काल राहत दिने गरी सरकारले योजना ल्याउन अध्ययन कार्यदलले सुझाव दिएको छ। सहकारी क्षेत्रमा देखिएको तरलता अभावको समस्यालाई सम्बोधन गर्न पीड़ित बचतकर्ताहरूको बचत फिर्ताका लागि सहजीकरण गर्ने, सहकारीको वित्तीय स्वास्थ्य राम्रो बनाउनका लागि विज्ञ टोली परिचालन गर्ने र नियमन बलियो बनाउने लगायतका सुझावहरू कार्यदलले दिएको छ। स्वायत्त र शक्तिशाली नियमन निकाय बनाएर नियमन तथा अनुगमन गर्न र कार्यवाहीको लागि विभागलाई सिफारिश गर्ने व्यवस्था गर्न तथा स्थानीय स्तरमा प्रमुख जिल्ला अधिकारीलाई नियमनको जिम्मा दिन कार्यदलले सिफारिश गरेको कार्यदलका विज्ञ सदस्य केबी उप्रेतीले जानकारी दिनुभयो। सरकारले गत वैशाख 26 गतेको मन्त्री परिषदको बैठक राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर जयकान्त राउतको संयोजकत्वमा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको थियो। कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक कम्पनी लिमिटेड आगामी असोज 15 गतेदेखि अनलाइन माध्यमबाट दर्ता हुने भएका छन्। कम्पनी दर्ता तथा प्रशासन सम्बन्धी सेवालाई छिटो छरितो विश्वसनीय तथा प्रविधि मैत्री बनाउन कम्पनी दर्तालाई अनलाइनका माध्यमबाट गर्न लागि कम्पनी रजिस्ट्रारको कार्यालयका उप रजिस्ट्रार शेखर बाबु कार्कीले जानकारी दिनुभयो। नयाँ कम्पनी अनलाइनबाट दर्ता गर्ने व्यवस्था असोज 15 गतेबाट पूर्ण रूपमा लागू हुने कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ। सोमबार उच्च अंकले बढ़ेको नेपाली शेयर बजारको परिसूचक नेप्से मंगलबार भने दोहोरो अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 19.42 अंकले घटेर 1967.42 अंकमा कायम भएको छ। मंगलबार 276 कम्पनीका 39,16,161 किता शेयरहरू 1,13,50,57,500 रूपियाँमा किनबेच भएका छन्।
भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सुपर चार अन्तर्गत हिजो कोलम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई 41 रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुग्ने पहिलो टोली बनेको छ। सुपर चारमा पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत लगातार दुई खेल जितेर चार अंकसहित शीर्ष स्थानमा रहेको छ। अब पाकिस्तान र श्रीलंका बीच हुने खेलबाट फाइनल पुग्ने अर्को टोली टुंगो लाग्नेछ। यी दुईको विजेताले फाइनलमा भारतसँग भेट गर्नेछ। कोलम्बो स्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले चार बल अगाडि नै सबै विकेट गुमाएर 213 रन बनाएको थियो। चीनमा हुने 19 एसियाली खेलकुद प्रतियोगिता एसियाडमा पुरूष क्रिकेट खेलको तालिका परिवर्तन गरिएको छ। बहराइनले अन्तिममा प्रतियोगिता नखेल्ने जनाएपछि खेल तालिका परिवर्तन गरिएको आयोजकले जनाएका छन्। नेपालले अब आफ्नो प्रतिद्वन्दी फरक मुलुक पाएको छ। नेपालले अब समूह एमा मालदिव्स र मंगोलियासँग प्रतिस्पर्धा गर्नेछ। यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तय भएको थियो। समूह बीमा कम्बोडिया जापान र हङकङ रहेको छ भने समूह सीमा मलेसिया सिंगापुर र थाइल्याण्ड रहेको छ। यसअघि समूह चरण खेल्ने तय भएको पूर्ण सदस्य राष्ट्र अफगानिस्तान सीधै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। नेपालले समूह चरणको पहिलो खेल असोज 10 गते मालदिव्स र दोस्रो खेल 14 गते मंगोलियासँग खेल्नेछ। समूहको शीर्ष टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। भारत पाकिस्तान बंगलादेश र श्रीलंकाले सोझै क्वार्टर फाइनलमा स्थान बनाइसकेका छन्। अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही पहाड़ी भागका केही स्थानका साथै अन्य एक दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस, वर्षा 46.5 मिलिमिटर। अहिले बिहानको सापेक्षिक आर्द्रता 98%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:48 भयो भने सूर्यास्त भरे साँझ 6:12 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। संविधान सभा अध्यक्ष सुभाष चन्द्र नेमुवाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्री परिषदको निर्णय। अन्त्येष्टिका दिन भोलि सार्वजनिक विदा दिइने। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरूद्वारा दिवंगत नेता नेमुवाङप्रति श्रद्धांजलि अर्पण। नेपाली उत्पादनको बजारीकरण र श्रमिकहरूको हित प्रवर्धनमा नेपाली राजदूतहरूको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री प्रचण्डको विश्वास र डेनियल आँधीपछि आएको भीषण वर्षा र बाढ़ीका कारण लिबियामा 2,300 बढ़ी मानिसको मृत्यु। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।